कर रहे हैं। अल्हम्दुलिल्लाह वकफा वसलामुन अला इबादिल्लज़ीन अस्तफा अम्मा बाद फाऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम वरबल्लाहु मसलर रजुलन फीहि शुरका मुतशाकिसूना वरजुलन सनमल रजुल हल यस्तवियानि मसला अल्हम्दुलिल्लाह बल अक्सरहुम ला यालमून إنك ميت وإنهم ميتون ثم إنكم يوم القيامة عند ربكم تختصمون فمن أظلم ممن كذب على الله وكذب بالصدق إذ جاءه أليس في جهنم مثوى للكافرين والذي جاء بالصدق وصدق به أولئك هم المتقون لهم ما يشاءون عند ربهم ذلك جزاء المحسنين لِيُكَفِّرَ اللَّهُ عَنْهُمْ سَيِّئَاتِهِمْ لِيُكَفِّرَ اللَّهُ عَنْهُمْ أَسْوَأَ الَّذِي سوري لِيُكَفِّرَ اللَّهُ عَنْهُمْ أَسْوَأَ الَّذِي عَمِلُوا وَيَجْزِيَهُمْ أَجْرَهُمْ بِأَحْسَنِ الَّذِي كَانُوا يَعْمَلُونَ سُبْحَانَ رَبِّكَ رَبِّ الْعِزَّةِ عَمَّا يَصِفُونَ وَسَلَامٌ عَلَى الْمُرْسَلِينَ وَالْحَمْدُ لِلَّهِ رَبِّ الْعَالَمِينَ اللَّهُمَّ صَلِّ عَلَى سَيِّدِنَا مُحَمَّدٍ وَعَلَى آلِهِ سيدنا محمد وبارك وسلم اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما تو ان آیات کا ترجمہ ہم نے پڑھ لیا تھا اور خلاصہ تفسیر کل پڑھ کے مکمل کر دی تھی اب معارف و مسائل اس کے پڑھنے ہیں انشاءاللہ آج تو اس میں اللہ تعالیٰ نے جو ارشاد فرمایا کہ ہم مثال بیان کرتے ہیں اللہ تعالیٰ نے مثال بیان کری ایک آدمی کی کہ جس کے کہ کئی مالک ہیں اور دوسرا آدمی جس کا صرف ایک مالک ہے تو کیا یہ دونوں برابر ہو سکتے ہیں ایک جیسے ہو سکتے ہیں بظاہر تو دونوں ایک جیسے ہی انسان ہوں گے دونوں کے ہی دو ہاتھ دو پیر ایک ناک اور دو آنکھیں اور ایک سر اور سب کچھ ہے نا بظاہر تو دونوں ایک جیسے ہی ہیں لیکن حالات دونوں کے بہت مختلف ہیں اور یہی دنیا کے اندر اکثر ہوتا ہے کہ بظاہر کوئی چیز دو چیزیں ایک جیسی نظر آ رہی ہوتی ہیں لیکن حقیقت کے اعتبار سے بہت فرق ہوتا ہے لیکن حقیقت جاننے کے لیے انسان کو توجہ کے ساتھ اس کو دیکھنا پڑتا ہے غور کرنا پڑتا ہے پوچھنا پڑتا ہے تب جا کر کے حقیقت سمجھ میں آتی ہے تو یہ مثالیں اللہ تعالیٰ قرآن میں بیان فرما کر کے ہمارے لیے ہماری اپنی زندگی میں ہدایات مہیا کر رہے ہوتے ہیں کہ ہمیں زندگی کیسے گزارنی چاہیے ٹھیک ہے تو اس میں کافی ساری باتیں کل ہوئی تھیں اگر کسی کو کوئی سوال ہو ان میں سے کسی پر تو کلاس میں لکھ کر کے پوچھ لیجئے آگے معارف و مسائل میں حضرت مولانا مفتی محمد شفیع رحمۃ اللہ علیہ لکھتے ہیں کہ انکا میتن و انہم میتون یعنی اللہ تعالیٰ نے جب یہ مثال بیان فرما دی نا اور یہ بھی کہہ دیا کہ حجت تمام ہو گئی الحمدللہ کافروں کے خلاف حجت تمام ہو گئی اور بل اکثرہم لا یعلمون لیکن اکثر لوگ پھر بھی نہیں سمجھتے اس کے بعد پھر اللہ تعالیٰ نے یہ فرمایا انکا میتن کہ بے شک آپ بھی میت ہیں وانہم میتون اور یہ لوگ بھی میت ہیں تو لفظ میت کیا ہوتا ہے فرماتے ہیں کہ بتشدید الیا یعنی یا کے اوپر اگر تشدید لگی ہوئی ہو تو اس کو میت پڑھیں گے تو بتشدید الیا اس کو کہتے ہیں جو زمانہ مستقبل میں مرنے والا ہو نا اباؤٹ ٹو ڈائی ٹھیک ہے زمانہ مستقبل میں اور میتن یعنی بسکون الیا یا کے اوپر سکون اگر ہو تو وہ اس کو کہتے ہیں جو مر چکا ہو ٹھیک ہے تو میت جو ہے وہ مر چکے انسان کو کہیں گے تو اس آیت میں رسول اللہ صلی اللہ علیہ وسلم کو مخاطب کر کے فرمایا گیا ہے کہ آپ بھی مرنے والے ہیں یعنی سون ان دا نیئر فیوچر آپ بھی مرنے والے ہیں اور آپ کے دشمن اور احباب بھی سب مرنے والے ہیں جو اس وقت یہ تماشا سارا کا سارا چل رہا ہے کہ آپ ان کو ہدایت کی طرف دعوت دے رہے ہیں اور یہ آپ کی مخالفت کر رہے ہیں اور یہ ایک جنگ کا ایک ماحول چل رہا ہے شروع میں جو ہے وہ سر جنگ پھر اس کے بعد جو ہے وہ زبانی جنگ پھر اس کے بعد تکلیفیں اذیت پہنچانے والا معاملہ ہوا پھر اس کے بعد جو ہے وہ ہجرت ہو گئی اور اس کے بعد باقاعدہ جیسے ریاستوں کے درمیان جنگ ہوتی ہے یہ سارے معاملے ہوئے تو جو کچھ بھی چل رہا ہے ابھی ایسا لگ رہا ہے کہ جیسے کہ یہ تو ختم نہیں ہونے والی چیز ہے اور یہ تو پتہ نہیں کب تک چلتی رہے گی لیکن نہیں یہ سب کچھ ختم ہو جانے والا ہے، یہ بھی چلے جائیں گے، آپ بھی چلے جائیں گے اس دنیا سے۔ مقصد اس کے بیان کرنے سے سب کو فکر آخرت کی طرف متوجہ کرنا اور عمل آخرت میں لگنے کی ترغیب دینا ہے، کیونکہ آخرت وہ وقت ہوگا کہ جو کہ کبھی بھی ختم نہیں ہوگا، ہمیشہ ہمیشہ کی زندگی ہوگی، ٹھیک ہے؟ تو اس کی طرف سوچنا چاہیے، یہ والی زندگی تو ختم ہو جانے والی ہے۔ اور ضمناً یہ بھی بتلا دینا ہے، یعنی یہ بات جو بتائی تو اس کا ایک اور بھی ضمنی سبق نکلتا ہے کہ افضل الخلائق اور سید الرسل ہونے کے باوجود موت سے رسول اللہ صلی اللہ علیہ وسلم بھی مستغنی نہیں ہے، ٹھیک ہے؟ تاکہ آپ کی وفات کے بعد لوگوں میں اس پر اختلاف پیدا نہ ہو، ٹھیک ہے، کہ نبی علیہ الصلوۃ والسلام اس دنیا سے پردہ فرما گئے یا نہیں پردہ فرما گئے، ہے نا، ابھی بھی موجود ہے ہمارے درمیان، ٹھیک ہے، یعنی زمین کے اوپر موجود ہیں۔ کیونکہ موت اور زندگی میں فرق کیا ہے، ایک زمین کے اوپر ہوتی ہے اور ایک زمین کے نیچے ہوتی ہے، زمین کے نیچے اللہ تعالیٰ نے عالم برزخ بنائی ہوئی ہے، ٹھیک ہے، اور زمین کے اوپر یہ عالم دنیا والا معاملہ ہے، ٹھیک ہے، تو یہی فرق ہے نا، ورنہ تو زمین کے نیچے بھی جو برزخ ہے اس کے اندر بھی سارے معاملات، بہت سارے، یعنی سارے معاملات ڈپینڈنگ آن ہو دا پرسن از، معاملات چل رہے ہوتے ہیں عالم برزخ کے اندر بھی، لیکن اوپر کی دنیا اور نیچے کی دنیا کے درمیان ایک پردہ ہوتا ہے، ٹھیک ہے، یہ لوگ ایکٹیولی انٹریکٹ نہیں کر سکتے، اوپر والے نیچے والوں سے انٹریکٹ نہیں کر سکتے، نیچے والے اوپر والوں سے انٹریکٹ نہیں کر سکتے، ٹھیک ہے، تو یہی فرق ہے موت میں اور حیات میں۔ آگے فرمایا کہ محشر کی عدالت میں مظلوم کا حق ظالم سے وصول کرنے کی صورت، ثم انکم یوم القیامت عند ربکم تختصمون، کہ پھر کیا ہوگا کہ بے شک تم لوگ قیامت کے دن اپنے رب کے پاس جا کر کے تختصمون، خصم کرو گے، جھگڑا کرو گے، ٹھیک ہے، کیا مطلب؟ تو حضرت ابن عباس سلطان اس کے تحت فرماتے ہیں کہ یہاں لفظ انکم میں مومن و کافر اور مسلمان، ظالم و مظلوم سب داخل ہیں، یہ سب اپنے اپنے مقدمات اپنے رب کی عدالت میں پیش کریں گے، ٹھیک ہے نا، کوئی چاہ کوئی اپنی مرضی سے پیش کرے گا، کوئی اپنی مرضی کے خلاف پیش کرے گا، کیونکہ اس کو پیش کرنا پڑے گا، ہے نا، اس کے جو 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 موکل ہیں یا اس کے ساتھ جو فرشتے لگے ہوئے ہیں وہ اس کے نام اعمال کو اس کے رب کے سامنے پیش کریں گے، چاہے وہ چاہے یا نہ چاہے، ٹھیک ہے، تو پیش تو سب کو ہونا ہے، اور اللہ تعالیٰ ظالم سے مظلوم کا حق دلوائیں گے، وہ کافر ہو یا مومن، ٹھیک ہے، یعنی کفار کا بھی حق جو ہے اگر مسلمان کے اوپر آتا ہوگا تو اس کو بھی دلوائیں گے، اگرچہ کہ اس سے اس کافر کو فائدہ نہیں ہوگا، مسلمان کو نقصان ہو سکتا ہے لیکن کافر کو تو فائدہ نہیں ہوگا، لیکن یہ تو معاملہ حق دلوانے والا معاملہ ہوگا، ٹھیک ہے، حتیٰ کہ جانوروں تک کو اللہ تعالیٰ حق دلوائیں گے، جیسے کہ مشہور واقعہ سورہ نبا کی تفسیر کے اندر ہے نا، کہ ایک سینگ والی بکری نے بلا سینگ والی بکری کو جو سینگ مارا تھا، تو اللہ تعالیٰ اس دن بغیر سینگ والی بکری جو تھی اس کو سینگ عطا فرمائیں گے اور اس سے کہیں گے کہ تم اپنا بدلہ لو، تو وہ پھر اس کو مارے گی اور اس طرح سے ان دونوں کا معاملہ برابر ہو جائے گا، پھر اس کے بعد دونوں کو فنا کر دیا جائے گا، ہے نا، تراب بنا دیا جائے گا، مٹی بنا دیا جائے گا، ٹھیک ہے۔ کیا لکھا ہے انہوں نے، ایک سوال کوئی لکھا ہے کہ یہ سنا تھا کہ اللہ کے نیک بندے قبر میں بھی اللہ کا ذکر کرتے ہیں، قرآن کی تلاوت، نماز وغیرہ پڑھتے ہیں، اس کے بارے میں معلوم کرنا تھا۔ تو چونکہ وہ برزخ کی بات ہوئی ہے تو آپ نے جو سوال کر لیا تو چلے ٹھیک ہے، یہ ریلیونٹ سوال بھی ہے، تو اس کا جواب یہ ہے کہ ہاں، حدیث مبارک سے پتہ چلتا ہے کہ قبر کے اندر اعمال چل رہے ہوتے ہیں، ٹھیک ہے، جیسے موسیٰ علیہ السلام کو نبی علیہ السلام نے معراج کی رات میں دیکھا کہ وہ اپنی قبر میں نماز پڑھ رہے تھے، ٹھیک ہے، اسی طریقے سے اور بھی بہت سارے واقعات ہیں کہ وہ کوئی قبر میں تلاوت کر رہا ہے تو کوئی قبر میں کچھ کر رہا ہے، ٹھیک ہے، تو اس کی کیا حقیقت ہے؟ اس کی حقیقت یہ ہے کہ یہ معاملہ تو ہو رہا ہوتا ہے، یعنی یہ لوگ جن کو دنیا کی زندگی میں کوئی بات پسند ہوتی تھی نا, تو اللہ تعالیٰ قبر میں بھی ان کو یہ کام کرنے کی اجازت دے دیتے ہیں. کسی کو نماز بہت زیادہ پسند تھی تو وہ قبر میں بھی نماز پڑھ رہا ہے, کسی کو قرآن بہت زیادہ پسند تھا, قرآن کی تلاوت کرنا, تو وہ قبر میں بھی قرآن کی تلاوت کر رہا ہوتا ہے. لیکن فرق کیا ہے ان دونوں میں, یعنی اس کی ایک خاص کیفیت کیا ہوگی؟ خاص کیفیت یہ ہوگی کہ قبر میں جو یہ عبادتیں کر رہے ہوں گے اس کا ان کو ثواب کوئی نہیں مل رہا ہوگا, ثواب نہیں مل رہا ہوگا, یعنی ان کے جو ہے وہ جنت کی کرنسی ان کو نہیں مل رہی ہوگی. ہاں ان کے دل کو خوشی ہو رہی ہوگی, اطمینان مل رہا ہوگا, کیونکہ ظاہر ہے ان کی خواہش تھی, اور ان کی خواہش جب اللہ تعالیٰ نے پوری کر دی تو خواہش پوری ہونے سے تو خوشی ہوتی ہے نا, تو یہ گویا کہ قبر میں ان کا اجر ہے. یعنی نماز پڑھنے کی اجازت جو ان کو ملی ہے, ذکر کرنے کی اجازت جو ان کو ملی ہے, تلاوت کرنے کی اجازت جو ان کو ملی ہے, یہ دراصل قبر میں ان کو اجر مل رہا ہے ان کے ان اعمال کا جو کہ وہ دنیا میں کرتے تھے. ٹھیک ہے, تو قبر بھی جو ہے نا یہ بھی ایک سرٹن لمیٹڈ حالت میں یہ بھی ایک جزا والی جگہ ہے نا. ٹھیک ہے, کیونکہ اہل سنہ والجماعت کا کیا عقیدہ ہے کہ قبر کے اندر عذاب ہوتا ہے, تو بھئی عذاب ہوتا ہے تو ثواب بھی تو ہوتا ہے نا, تو عذاب جو ہے وہ جب غلطیوں کی سزا مل رہی ہے تو نیکیوں کی جزا بھی تو مل رہی ہوتی ہے نا. لیکن یہ ایک بہت ہی لمیٹڈ قسم کی دارالجزا ہے قبر. ٹھیک ہے نا, یہ آخرت کی دارالجزا کا کوئی مقابلہ نہیں ہے قبر کی دارالجزا سے, یا اس کا آخرت کی دارالجزا سے کوئی مقابلہ نہیں ہے, وہاں تو بہت زیادہ جزا ہوگی. لیکن بہرحال جزا تو ہوتی ہے, تو بس یہی ہے کہ ان کو ثواب نہیں مل رہا ہوتا, کہ جنت کی کرنسی ورنسی کوئی ان کے ایڈ نہیں ہو رہی, ان کے بینک اکاؤنٹ میں مزید کوئی ثواب ایڈ نہیں ہو رہا, لیکن وہاں پہ خوشی اور راحت, سکون, اطمینان یہ تو مل رہا ہے نا. ٹھیک ہے چلیں, تو فرمایا کہ یہ کافر ہو یا مومن, اور صورت اس ادائیگی حقوق کی وہ ہوگی جو صحیح بخاری میں حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کی روایت سے آئی ہے کہ نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ جس شخص کے ذمے کسی کا حق ہے اس کو چاہیے کہ دنیا ہی میں اس کو ادا یا معاف کرا کر حلال ہو جائے. ٹھیک ہے, حلال ہو جائے کا مطلب کہ اب تاکہ اب آپ کو لوگ کھا سکیں, آپ حلال ہو جائیں. جیسے کھانا جو ہے وہ حلال ہوتا ہے تو پھر اب لوگ اس کو کھا سکتے ہیں, اجازت ہوتی ہے کھانے کی. کیا مطلب حلال ہو جائے؟ تو حلال ہو جانے کا یہاں پر مفہوم جو ہے وہ ایسے ہی ہے کہ جیسے احرام کی پابندیوں سے حلال ہو جاتے ہیں, ہے نا, کیسے احرام کی پابندیاں ہوتی ہیں, اور جب آپ جو مناسک ہوتے ہیں وہ کر کے پھر اس کے بعد بال کٹوا لیتے ہیں, حلق کر لیتے ہیں یا قصر کر لیتے ہیں, تو اس کے بعد آپ کے اوپر سے پابندیاں ختم ہو جاتی ہیں, آپ کے اوپر سے احرام کا بوجھ اتر جاتا ہے, اب آپ آزاد ہو جاتے ہیں, ہے نا. تو وہاں پر بھی حلال ہونے کا لفظ استعمال ہوتا ہے نا. ٹھیک ہے, تو یہاں پر بھی حلال کا یہ مطلب ہے کہ جب تک انسان کے اوپر دوسروں کے حقوق آتے ہیں تو وہ آزاد نہیں ہوتا بلکہ وہ بندھا ہوا ہوتا ہے. ٹھیک ہے, تو اپنے آپ کو آزاد کروا لینا چاہیے معافی تلافی کر کے, کیونکہ آخرت میں درہم و دینار تو ہوں گے نہیں. اگر ظالم کے پاس کچھ اعمال صالحہ ہیں تو بمقدار ظلم یہ اعمال اس سے لے کر مظلوم کو دے دیے جائیں گے, اور اگر اس کے پاس حسنات نہیں ہیں تو مظلوم کی سیئات اور گناہوں کو اس سے لے کر ظالم پر ڈال دیا جائے گا. ہے نا, یہ تو یقین ہے جس کو کہ سب کو یہ بات پتا ہوگی, ہے نا, سبھی نے یہ حدیث بھی سنی ہوگی, بیانات میں بھی سنا ہوگا اور کئی بار سنا ہوگا. ٹھیک ہے, تو ایک بات تو اس میں یہ کہ علم کا ہونے کا مطلب یہ نہیں کہ ہم اس کے اوپر عمل بھی کرتے ہوں, تو علم ہونا تو ایک درجہ ہے, لیکن اصل جو فائدہ ہوگا وہ تو عمل سے ہوگا. ٹھیک ہے, یہ نہیں پوچھا جائے گا کہ تمہارے پاس کتنا علم ہے اور یہ چیز تم نے پڑھی تھی, یہ چیز تم نے سنی تھی کہ نہیں سنی تھی, بلکہ عمل کیا تھا کہ نہیں کیا تھا, ہے نا. سوال جواب تو عمل سے متعلق ہوں گے, تو اب ہمیں اللہ تعالیٰ سے عمل کی توفیق بھی مانگنی چاہیے کہ اس حدیث کے اوپر, اس مضمون کے اوپر ہمارا عمل بھی ہو جائے. جو ہم نے کیا ہے اب تک, اسپیشلی جو اس عاجز نے اپنے کلاسز کے گروپس کے اوپر جو بالکل شروع میں ایک میسج بھیجا تھا کہ زبان کا استعمال ہم بلا سوچے سمجھے کر لیتے ہیں, اور اس کی وجہ سے ہم لوگوں کے, یعنی लोगों को नुकसान कैसे पहुंचाते हैं, सिर्फ ये नहीं जैसा कि हम अब तक खाली समझते हैं कि हमने किसी को दुख दे, यानी किसी का दिल तोड़ दिया जुबान इस्तेमाल करके, या किसी को जो है वो गाली दे दी जुबान इस्तेमाल करके, बल्कि जुबान इस्तेमाल करके हम उससे भी बड़ा क्या नुकसान पहुंचाते हैं, दिल का दुखना और उसकी गीबत करना, तो वो उसकी जात से मुताल्लिक है ना, ठीक है। लेकिन हमारी जुबानें लोगों को उससे भी आगे बढ़ करके नुकसान पहुंचाती हैं कि हम उनके क्या करते हैं, क्विज आप लोग बताएं ना, क्या करते हैं हम अपनी जुबानों से, लोगों की गीबत करना और लोगों का दिल दुखाना, ठीक है। ये तो सभी जानते हैं, सबने सुना होगा इसके बारे में बहुत ज्यादा, लेकिन हम इससे आगे बढ़ करके लोगों को क्या नुकसान पहुंचाते हैं। दिल दुखाना और दिल आजारी में फर्क क्या है भाई, जो आपने दिल आजारी लिख दिया, शैतान का काम करते हैं, विच इज हाँ रिश्ते में तोड़ डालते हैं, घर खराब करते हैं, ताल्लुक टूटवा देते हैं, लोगों के रिश्तेदारियां खराब करवा देते हैं, दोस्तियों में दरार पड़ा दे पा में दरार डाल देते हैं, रिश्ते तोड़वा देते हैं। और ये रिश्ते जो हम तोड़वाते हैं, मियां बीवी के रिश्ते तोड़वाते हैं, ऐसे अल्फाज कह दिए, बाप बेटे के रिश्ते तोड़वाते हैं, खराब करवाते हैं, है ना, बाप बेटे बेटे का रिश्ता खराब करवाते हैं, अपनी जुबान से कोई एक लफ्ज बोल करके चले जाते हैं, हैं? और उस्ताद और शागिर्द के रिश्ते तोड़वा देते हैं कि उस्ताद की कोई बुराई कर दी, कोई ऐब कर दिया शागिर्द के सामने, अब शागिर्द उस्ताद से बदगुमान हो गया, शेख का ताल मुरीद का ताल्लुक शेख से खराब करवा देते हैं, है ना, तुम कैसे इस शख्स को फॉलो कर रहे हो, ये तो ऐसा है, ये तो वैसा है, या इसके अंदर तो ये बात नहीं है, इसमें तो वो बात नहीं है, इस किस्म के कलमात कहते हैं किसी सालिक के सामने, वो अपने शेख से बदगुमान हो जाता है। और इससे सबसे ज्यादा बढ़ करके हम क्या करवाते हैं कि एक बंदे के सामने ऐसे कलमात कहते हैं उसके रिस्क के बारे में, उसके हालात के बारे में, कि तुम्हारे हालात कब से ऐसे चल रहे हैं, ठीक ही नहीं होकर के दे रहे, तुम्हारे पास तो नौकरी अच्छी नहीं आकर के दे रही, तुम्हारे तो हालात ही बेहतर होकर के नहीं दे रहे, तुम तो इतना नेक बने फिरते हो लेकिन तुम्हारे तो हालात नहीं बेहतर होकर के दे रहे। तो इन अल्फाज से क्या होता है, बंदे का ताल्लुक उसके परवरदिगार से तोड़वा देते हैं। और ये क्या है, ये फसाद है, ये फसाद है ना। और ये फसाद हम कैसे कर रहे होते हैं, ये फसाद हम क्या सोच के कर रहे होते हैं, इन्नमा नहनु मुस्लिहून, है ना, वइदा कील लहुम ला तुफसिदू फिल अर्ज, कि जब उनसे कहा जाता है कि जमीन में फसाद नहीं फैलाओ, तो ये मुनाफिकीन क्या कहते हैं, कालू के ये लोग कहते हैं कि भाई हम तो इन्नमा नहनु मुस्लिहून, हम तो सुलह का काम कर रहे हैं, हम तो खैर ख्वाही का काम कर रहे हैं, ये कहते हैं, ये जवाब देते हैं। क्या एग्जैक्टली ये मामला हमारा नहीं होता कि हम किसी के घर के अंदर जब ये जहर घोल करके आते हैं किसी के कानों के अंदर, किसी के दिल के अंदर, तो हम कहते हैं ये तो मेरा हक, ये तो मेरा फर्ज था, है ना, ये तो मैंने उसके साथ खैरख्वाही करी है, आखिर कोई वो अपना हक क्यों नहीं मांगती, आखिर वो अपने हक के लिए लड़ती क्यों नहीं है, वो अपने एम्प्लॉयर से जो है वो झगड़ता क्यों नहीं है, वो एक एक शोर क्यों, एक रकस क्यों नहीं क्रिएट करता, तो मैं तो उसको उसको यानी मैं तो उसको जो है ना वो एनकरेज करके आ रही हूं, या एनकरेज करके आ रहा हूं, उसको एम्पावर करके आ रहा हूं अपने इन अल्फाज के जरिए से, ताकि वो भी उठ करके अपना हक छीने, हक मांगे, फिर उसके बाद छीनना शुरू हो जाए हक, है। तो ये हम करते हैं नेकी समझ करके कर रहे होते हैं, इन्नमा नहनु मुस्लिहून, है ना, सूरह बकरा बिल्कुल शुरू की आयत जिसमें अल्लाह ताला ईमान वालों, काफिरों और मुनाफिकीन की तारीफ बयान करते हैं, यही अल्फाज है ना उसके अंदर, मुनाफिकीन की तारीफ में से दूसरी तारीफ यही है ना, पहली तारीफ क्या है कि ये अल्लाह और उसके बंदों को, नेक बंदों को, ईमान वालों को धोखा देने की कोशिश करते हैं, है ना। और दूसरी तारीफ क्या है कि जब उनसे कहा जाता है कि तुम फसाद मत फैलाओ, तो वो जवाब देते हैं कि हम तो फसाद नहीं फैलाते, हम तो इसलाह का काम कर रहे हैं, है ना। तो इस तरीके से हमने लोगों के ऊपर जुल्म किए हुए होते हैं, तो लोगों के सैयात और गुनाहों को उनके ऊपर से लेकर के जालिम के ऊपर डाल दिया जाएगा। ठीक है, एक मिनट, यहाँ पे कुछ और मैसेजेस भी आए हुए थे तो देख लेते हैं। हाँ, दूसरों के बारे में बदगुमान करते हैं, उनकी जिंदगी खराब कर देते हैं, आपस में झगड़े करवाते हैं, फसाद फैलाते हैं, किसी की वजह से रिश्ता खराब हो गया तो ऐसी सूरत क्या करें, किसी की वजह से रिश्ता खराब हो गया तो ऐसी सूरत में क्या करें। भाई उस रिश्ते को इस्तेवार करने की कोशिश करें, और जिसने उसको खराब किया है तो अब उससे जो है वो बच करके जिंदगी गुजारें। ठीक है, कि वो शख्स जो है वो आपकी जिंदगी में फसाद फैलाने वाला है तो अब उससे एहतियात करें, है ना। उसकी बातों को जो है वो सुनने से ही बचने की कोशिश करें, और अगर जो है वो सुनने से नहीं बच सकते तो कम से कम उसकी बातों को सीरियसली लेना अब छोड़ दें। ठीक है, और जो रिश्ता खराब हो चुका है तो उस रिश्ते को अब ठीक करने के लिए फिर उन लोगों से मशवरा करें कि जो कि आपके लिए वाकई खैर ख्वाह हैं, जो कि आपके रिश्तों को जोड़ने की फिक्र रखते हैं। अब उन लोगों की बातें सुनना शुरू करें, उन लोगों से मशवरा करें, है ना, जो कि रिश्ता आपका जोड़ना चाहते हैं। ऐसे लोगों को तलाश करना पड़ता है कि कौन ऐसा शख्स है जो कि रिश्ते जोड़ने की तालीम करता है, तरगीब करता है। ठीक है, खानदानों में भी एक आध ऐसे निकल आते हैं अल्लाह के बंदे, और अगर खानदान में ऐसे कोई अल्लाह का बंदा ना मिले तो किसी अल्लाह के बंदे से अपना इस्लाही ताल्लुक बनाना चाहिए, जो कि फिर आपको ऐसा मशवरा दे सके कि आपके ये ताल्लुकात फिर से जुड़ जाएं। ठीक है, शैतान का काम इंसान ही करते हैं ना, उसी तरीके से शैतान का जो काउंटर काम है ना वो भी इंसान ही करते हैं। ठीक है ना, अल्लाह ताला से तो हम दुआ करते हैं कि अल्लाह मेरे जो टूटे रिश्ते हैं ना उनको आप जोड़ दीजिए, लेकिन फिर उसके बाद हमें ऐसे इंसान तलाश करने होते हैं कि जो कि इसमें हमें गाइड कर सके। ठीक है, अच्छा, आगे फरमाते हैं कि सही मुस्लिम में हजरत अबू हुरैरा रज़ी अल्लाह ताला अन से रिवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने एक रोज सहाबा किराम से सवाल किया कि आप जानते हो कि मुफ्लिस कौन होता है। अच्छा, मैंने जो ये बात कही थी उस मैसेज के बारे में जो क्लासेस में भेजा था रमजान मुबारक के शुरू में, वो बात कही क्यों थी, वो अब जहन से निकल गई थी। वो बात इसलिए कही थी कि अगर हम लोगों के ऐसे रिश्ते तोड़वा चुके हैं ना, तो अब हम इसकी फिक्र करें कि कम अज कम रमजान मुबारक खत्म होने से पहले पहले ना किसी तरीके से माफी हासिल कर लें। अब जिनके आप रिश्ते तोड़वा चुके हैं इस तरीके से ना, अब उनसे आप डायरेक्टली तो माफी नहीं मांग सकते, मोस्ट लाइकली अब आप उनको अप्रोच नहीं कर सकते कि मुझे माफ कर देना, मैंने तुम्हारा घर तोड़वा दिया था। है, किसी की हिम्मत है इस तरीके से जाकर किसी को बोले कि मैंने तुम्हारा घर तोड़वा दिया था, अब तुम मुझे माफ कर दो, है ना। अगर हिम्मत है या ऐसे हालात हैं तो फिर तो कर लें, लेकिन मोस्ट लाइकली ऐसा होता नहीं है। तो अब जो है ना क्या करें, अब जो है ना इस गुनाह से तौबा करें। जुबान का जो ये बे एहतियात इस्तेमाल करने का गुनाह हम कर रहे होते हैं, इस गुनाह से तौबा कर लें, अल्लाह ताला से माफी मांगें कि मैंने जो कर लिया मैं इसके ऊपर नादिम हूं, मैं शर्मिंदा हूं, आइंदा नहीं करूंगा, आइंदा नहीं करूंगा अल्लाह, है ना, आइंदा नहीं करूंगी अल्लाह। ठीक है, मुझे पिछले पे माफ कर भी दीजिए, और अपने उस बंदे से जिसका मैंने ये रिश्ता तोड़वाया है उससे मुझे माफी दिलवा भी दीजिए। ये आपके लिए बहुत आसान है, मेरे लिए तो माफी मांगना इंतहाई मुश्किल काम है, आपके लिए माफी दिलवा देना इंतहाई आसान काम है। तो बंदा जब अपने परवरदिगार के सामने ऐसे नादिम होता है, शर्मिंदा होता है, और ऐसे गिड़गड़ाता है ना, रोता है, माफी मांगता है, अल्लाह ताला फिर ऐसे हालात क्रिएट कर देते हैं कि वो बंदा फिर आपको या तो इस दुनिया में माफ कर देगा या फिर आखिरत में माफ कर देगा, है ना। ये अल्लाह ताला के लिए कोई मसला हो थोड़ी है, हम मांगे तो ना अल्लाह ताला से माफी। ठीक है, एक मिनट, और सवाल है कि नमाज तहज्जुद की रिकात और नियत कैसे करें, बता दें। कजाए कजाए नमाज का भी बता दें जो नहीं पढ़ी है। देखिए, पीछे एक क्लास के अंदर ये बात हो चुकी है कि जिनके ऊपर फर्ज नमाजें कजा हैं तो वो नफलें ना पढ़ा करें, वो कजाए उम्री पढ़ें। ठीक है ना, अब कुछ लोग समझते ही हैं कि कजाए उम्री तो कोई छोटी सी चीज है है ना, कज़ाए उमरी पढ़ेंगे तो कम सवाब मिलेगा और नफिल पढ़ेंगे तो ज्यादा सवाब मिलेगा, ठीक है ना। ये बिल्कुल ही गलत अंडरस्टैंडिंग है, ठीक है ना। कज़ाए उमरी को अगर हमारे साथ कोई प्रॉब्लम है कज़ाए उमरी के लफ्ज के साथ, है ना, तो उसको हम ठीक कर लें, हम उसको कज़ा कहना छोड़ दें, या तो हम उसको कहें कि मैं अपनी फराइज फर्ज नमाजें कज़ा कर रही हूं, फर्ज नमाजें कज़ा कर रही हूं, ठीक है ना। यानी कज़ाए उमरी जो है ये कोई, यानी कोई पीनट्स टाइप की चीज नहीं है, ये फर्ज है ना, ये फर्ज है। और ज्यादा सवाब किस चीज का मिलता है, नफिल का के फर्ज का? ज्यादा सवाब किस चीज में है, नफिल में है कि फर्ज में है? फर्ज में है ना। जब ही तो रमजान मुबारक के अंदर नबी अलैहिस्सलाम ने फरमाया ना कि नफिल का सवाब अपग्रेड करके फर्ज के बराबर कर दिया जाता है और फर्ज का सवाब मजीद अपग्रेड करके 70 फर्ज के करीब कर दिया जाता है, बराबर कर दिया जाता है। तो फर्ज का सवाब ज्यादा है, तो कजाए उमरी पढ़ेंगी तो ज्यादा सवाब मिलेगा, बल्कि 70 गुना ज्यादा सवाब मिलेगा एक नफिल पढ़ने के मुकाबले में, ठीक है ना। तो इस वजह से जिनके ऊपर कजाए उमरी है वो कजाए उमरी पढ़ें, ठीक है, वो नफिल ना पढ़ें। हमने तो मशायख से यहां तक सुना कि जिसके ऊपर कजा नमाजें होती हैं उसकी नवाफिल कबूल ही नहीं होती, कबूल ही नहीं होती उसकी नवाफिल। लेकिन इसके ऊपर डिप्रेशन में शिकार होने की बजाय इसके ऊपर ये सोचें कि मैं कजाए उमरी पढ़ूंगी, मुझे सवाब चाहिए ना, मकसद क्या है मेरा नमाजें पढ़ने का, अपनी तबीयत को खुश करना, अपने नफ्स को खुश करना, क्या मकसद है मेरा सब नमाजें पढ़ने का? सवाब हासिल करना मकसद है ना, अल्लाह को खुश करना मकसद है ना, तो सवाब तो मुझे फर्ज में मिलेगा, तो नफले कैसे पढ़ेंगे फिर? अगर सवाब के लिए नमाज पढ़ रहे थे, अपने आप को खुश करने के लिए नमाज नहीं पढ़ रहे थे, तो फिर तो फर्ज नमाजें पढ़ेंगे ना, नफिल तो नहीं पढ़ेंगे। पहली बात हो गई, एक इंतहाई अहम टॉपिक है, इस वजह से दोबारा सुना दिया आपको। दूसरी बात जो इनका सवाल है कि तहज्जुद का तरीका क्या है, तो तहज्जुद का तरीका जो है ना, कोई कोई तरीका नहीं है तहज्जुद का। तहज्जुद की कोई अलग नियत नहीं होती, कोई तरीका नहीं होता। तहज्जुद सिर्फ उस नफिल नमाज को कहते हैं जो कि इशा की नमाज के बाद रात में पढ़ी जाती है, फजर शुरू होने से पहले पहले तक जो भी नमाज रात में पढ़ी जाती है वो तहज्जुद कहलाती है। उसकी ना तो कोई अलग से नियत होती है, ना उसका कोई अलग से तरीका होता है, ना उसके अंदर कोई खास सूरतें होती हैं जो कि मिलानी होती हैं, कोई नहीं होती है उसके अंदर। बिल्कुल जैसे एक नफिल नमाज आप मगरिब के बाद पढ़ती हैं ना, बिल्कुल वैसे ही एक नफिल नमाज अगर आप इशा के बाद पढ़ेंगी वो तहज्जुद बन जाएगी, ठीक है। तो तहज्जुद का तो ये मामला है, सही है। लेकिन किसी की उम्र कज़ाए उम्री है तो वो उस टाइम में जिस वक्त वो तहज्जुद के लिए खड़ी होती है उस टाइम में वो कज़ाए उम्री की नियत करके नमाज पढ़ ले, ठीक है, तो उसको ज्यादा सवाब मिलेगा। तहज्जुद के वक्त का सवाब अलग होगा, ठीक है ना, कि रात के आखिरी पहर में उठ करके अपने परवरदिगार को याद कर रही है और साथ साथ जो है वो कजा भी अपने अकाउंट से खत्म हो रही होगी, ठीक है, सवाब भी मिल रहा होगा। यानी कोई लिमिट है इसकी? कोई तरावी, तरावी के बारे में सवाल किया, तरावी नफिल नमाज नहीं है, तरावी फुकहा ने सुन्नत मुअक्कदा करार दिए, सुन्नत मुअक्कदा। तो इस वजह से जिनके ऊपर कज़ाए उम्री होती है तो उनको क्या कहते हैं, उनको ये नहीं कहते कि आप सुन्नत मुअक्कदा भी छोड़ दें, नहीं, आप अपनी फर्ज पढ़ें, सुन्नत मुअक्कदा पढ़ें, उसके बाद आप अपनी कज़ाए उम्री पढ़ें, यानी सुन्नत गैर मुअक्कदा ना पढ़ें, नफिलें ना पढ़ें, बल्कि कज़ाए उम्री पढ़ें, ठीक है। 1 मिनट, नमाज तहज्जुद की अच्छी हो गया, तरावी की 8 नफिल की जगह भी कज़ाए उम्री पढ़ लें। तरावी की 8 नफिल नहीं होती हैं, तरावी जो है वो ज्यादा जो फुकहा के नजदीक जो जो है वो 20 रिकतें तरावी की होती हैं और ये सुन्नत मुअक्कदा है, ये नफिल नमाज नहीं है, सुन्नत मुअक्कदा नमाज है। लेकिन फर्ज ये भी नहीं है, वाजिब ये भी नहीं है, ठीक है ना। तो फर्ज वाजिब अलग लेवल होता है, सुन्नत मुअक्कदा उसके नीचे वाला लेवल होता है, और गैर मुअक्कदा और नफिल उनके नीचे वाला लेवल होता है, ठीक है। तरावी की पहली बात तो 20 रिकतें होती हैं, ठीक है, और दूसरी ये कि वो सुन्नत मुअक्कदा होती है, नफिल नहीं होती ना वाजिब होती है। वितर फर्ज है क्या? नहीं, वितर फर्ज नहीं है, वितर वाजिब है, ठीक है, और वाजिब का मतलब ये होता है कि छोड़ देने के ऊपर गुनाह होगा, اس وجہ سے وتر کو نہیں چھوڑ سکتے, ٹھیک ہے نا. حتیٰ کہ قضائے عمری کے اندر وتر پڑھنی ہوتی ہے. قضائے عمری میں آپ صرف عشاء کی چار رکعت کی قضا نہیں کرتے, بلکہ عشاء کی چار رکعت پلس تین رکعت وتر, ٹھیک ہے. اگر ہم رمضان میں ایک قضا نماز پڑھیں گے تو کیا ہمارے 70 نمازیں ادا ہو جائیں گی؟ نہیں جی, ایسا کچھ نہیں ہونے والا ہے. 70 نمازیں نہیں ادا ہو جانے والی, یہ کس نے کہہ دیا؟ ثواب ایک الگ چیز ہوتی ہے, ادا ہو جانا ایک الگ چیز ہوتی ہے, ٹھیک ہے. تو ثواب آپ کو ملے گا 70 فرائض سے زیادہ, سوری 70 نوافل سے زیادہ, ٹھیک ہے. لیکن 70 فرائض ادا نہیں ہو جائیں گے ایک فرض کی قضا کرنے سے, ٹھیک ہے. وہ ایک ہی ادا ہوتا ہے. تہجد کی نماز کے لیے عشاء کی نماز کے بعد سونا ضروری ہے؟ نہیں, سونا ضروری نہیں ہے, بالکل بھی ضروری نہیں ہے, ٹھیک ہے. ہاں, یہ سنت کا طریقہ یہ ہے کہ نبی علیہ الصلوۃ والسلام سونے کے بعد اٹھتے تھے پھر تہجد پڑھتے تھے, ٹھیک ہے. لیکن یہ سنت طریقہ ہے, اس کا ثواب زیادہ ہے, لیکن یہ وہ نہیں ہے. اب اتنا لمبا آپ نے فتویٰ بھیج دیا. ہاں ایک منٹ ٹھہر جائیں. کے بارے میں روایات اچھا ٹھیک ہے, جو انہوں نے فتویٰ بھیجا ہے تو اس کے مطابق سنن مفروضہ تہجد صلاۃ الضحیٰ صلاۃ التسبیح روایت آئی جاتی ہے مسجد اور سر سے پہلے. اچھا ٹھیک ہے, اس فتوے کے مطابق ہم نے اپنے مشائخ سے دوسری بات سنی تھی, لیکن اس فتوے کے مطابق جو ہے جو تہجد اور صلاۃ الضحیٰ صلاۃ التسبیح ہے تو یہ انسان پڑھ لے, یہ قضا نماز میں مشغول ہونے سے بہتر ہے, ٹھیک ہے. ہاں, دیگر نوافل پر قضا نماز کو مقدم کر سکتے ہیں, ٹھیک ہے. یہ فتویٰ ہے, اب آپ کر لیں اس کے اوپر عمل. اس کے اوپر عمل کرنے کا مطلب کیا ہوا؟ یہ بات تو وہی ہو گئی نا کہ غریب کی مدد کرنی تھی تو اب جو ہے وہ نفل صدقات تو نکالتے نہیں ہیں, ٹھیک ہے. وہ جو کیا کہتے ہیں, anyway, یہ ایک الگ ٹاپک ہے, اس کو بعد میں کبھی بات کریں گے انشاءاللہ. یعنی کیا کہتے ہیں, سید خاندان کے کسی غریب کی مدد کرنی تھی, ٹھیک ہے نا. تو اب سید خاندان کے غریب کی مدد کرنی ہے تو اب بھائی ہم نفل چیریٹی تو نکال نہیں سکتے, ٹھیک ہے نا. تو کیا اب ہم زکات سے ہی سید کی مدد کریں؟ تو ہاں بھائی ٹھیک ہے, اگر آپ جو ہے نفل چیریٹی نکال ہی نہیں سکتے تو پھر آپ زکات سے ہی سید کی مدد کر دیں, ٹھیک ہے نا. تو مطلب یہی ہو گیا نا کہ جو نمازیں, یعنی یہ ساری جو نفل نمازیں ہیں, سنن مفروضہ تو خیر وہ سنت موقع ہو گئی, اور جو تہجد ہو گئیں اور اوابین ہو گئیں اور اشراق ہو گئیں اور جت ساری ہو گئیں تو انہیں کو پڑھیں, ٹھیک ہے نا. اور اس کے علاوہ جو نفلیں پڑھتے ہیں تو اس کی جگہ جو ہے وہ قضائے عمری پڑھیں. تو ماشاءاللہ آپ کر کے دکھائیں نا پھر آج کے زمانے میں اس طرح کی چیزیں, ٹھیک ہے. کر سکتے ہیں تو ضرور کریں, لیکن ایسا مسئلہ ایسا ہے نہیں نا, ہم کر نہیں سکتے نا اس طریقے سے. ہم تو لے دے کر کے دو رکعت تہجد کی پڑھتے ہیں, ہے نا, یا جو ہے وہ اوابین کی دو رکعت چار رکعت پڑھتے ہیں, ٹھیک ہے نا. تو اب یعنی جو ہم اتنی مشکل سے پڑھتے ہیں نا, تو اب وہ پڑھیں تو پھر قضائے عمری کب پڑھیں گے؟ دیکھیں ذرا عقل بھی ہوتی ہے نا, وہ سائڈ پہ رکھنے والی چیز نہیں ہوتی ہے نا, استعمال کرنے والی چیز اللہ تعالیٰ نے دی ہے نا, ٹھیک ہے. تو مسئلہ اس وقت یہ ہے کہ لوگوں کے اوپر سالوں کی قضائے عمریاں ہیں, خصوصاً خواتین ایسی ہیں, مرد بھی بہت ہیں لیکن خواتین ایسی ہیں, سالوں کی قضائے عمری ان کے اوپر ہے, ٹھیک ہے. ان کے پاس وقت نہیں ہے قضائے عمری پڑھنے کا, ٹھیک ہے, ان کے پاس وقت نہیں ہے قضائے عمری پڑھنے کا, لیکن وہ تہجد پڑھ رہی ہیں, وہ اوابین پڑھ رہی ہیں, وہ چاشت پڑھ رہی ہیں, وہ پڑھ رہی ہیں, وہ اشراق پڑھ رہی ہیں, ٹھیک ہے نا. تو بھائی یہ قضائے عمری کیا ہے؟ یہ پھر جو ہے وہ ہم اہل حدیثوں کو برا بھلا کہتے ہیں کہ اہل حدیث کہتے ہیں کہ جی کچھ نہیں ہوتا, وہ ختم ہوا سو ختم ہوا, پڑھنے وڑھنے کی کوئی ضرورت نہیں ہے. تو بھائی فتویٰ تو हालात के हिसाब से होता है ना, तो जरा कुछ सोच समझ करके बात करनी चाहिए। एनीवे, चाश इशराक वगैरह के आदि हो जाए तो उस वक्त भी कज़ा उम्री पढ़ सकते हैं। अगर चाश इशराक वगैरह के अदा हो जाए तो उस वक्त भी कज़ा उम्री पढ़ सकते हैं। जी जी हाँ, पढ़ सकते हैं। कज़ा उम्री जो है वो सिर्फ मकरूह औकात में नहीं पढ़ सकते हैं। समझा दिया आपको, बात समझ में आई कुछ? अगर पेरेंट्स की कदा नमाज रह गई हो और उनकी डेथ हो गई हो तो कोई, ये तो कदा उम्री की फिर क्लास शुरू हो गई। अगर उनकी डेथ हो गई हो तो कोई फिदिया दिया जा सकता है। हाँ, फिदिया दिया जा सकता है, वो आपका पेरेंट्स के ऊपर एहसान होगा कि जो आप उनके लिए फिदिया दे रहे हैं नमाजों के लिए और रोजे के लिए, ठीक है, तो फिदिया का एहतमाम करना चाहिए। अगर आप कर सकते हैं और तो जरूर करना चाहिए, ठीक है। हाँ, अगर वो वसीयत करके गए हो तो फिर कजा जो है ना वो, सॉरी, अगर वो वसीयत करके गए हो तो फिर तो फिदिया लाजमन देना होगा उनकी मीरास में से। लेकिन अगर वो वसीयत करके ना गए हो तो फिर औलाद अगर उनकी तरफ से फिदिया देगी नमाजों का और रोजे का, तो फिर ये औलाद के सवाब का भी बायस होगा और ये उन के वालदैन के जो एहसान है तो उस एहसान की कुछ अदायगी की शक्ल बन जाएगी। क्या हम इशा की जो कजाए उम्री नमाज पढ़ते हैं तो उसमें तहज्जुद की भी नियत करके पढ़ सकते हैं, फिर फजर की कजा नमाज तहज्जुद के वक्त में? नहीं, इन 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 नियतों को जमा नहीं कर सकते, ठीक है, कि अगर आप तहज्जुद की, यानी अगर आप कजाए उम्री की नियत कर रहे हैं ना, तो फिर उसमें आप तहज्जुद की नियत को जमा नहीं कर सकते कि मैं तहज्जुद, यानी आप नफिल की नियत को जमा नहीं कर सकते ऐसे फराइज के साथ, ठीक है। लेकिन आप अल्लाह ताला से सवाब की उम्मीद कर सकते, सवाब की उम्मीद, ठीक है ना, ये दिल के अंदर जो उम्मीद का जज्बा होता है ना, अल्लाह ताला इस जज्बे को जानते हैं, देखते हैं, पहचानते हैं, ठीक है। तो उस वक्त में जो आप कजा पढ़ रही हैं तो उसके अंदर अल्लाह ताला से नियत कर लें, मतलब अल्लाह ताला से उम्मीद कर लें कि अल्लाह मैं इस वक्त जो पढ़ रही हूँ आप मुझे तहज्जुद का भी सवाब अता फरमा दें, ठीक है। क्या तरावी पढ़ना जरूरी है? कम काम होने और तबीयत ठीक नहीं होने की वजह से पढ़ी नहीं जाती, तो क्या छोड़ने पर गुनाह मिलेगा? अगर ऐसे मजबूरियां हैं घर के अंदर के तरावी के लिए वक्त नहीं निकाल पा रहे हैं, जैसे जैसे कुछ लोगों की तो, मर्दों की तो जॉब्स भी होती हैं उन उस टाइम के ऊपर, ठीक है, कि जिसकी वजह से वो तरावी बिल्कुल नहीं पढ़ पा रहे होते हैं, ठीक है, तो ऐसी कोई मजबूरी है या ये कि तबीयत खराब है? भाई तबीयत खराब है तो आप तरावी छोड़ सकते हैं, ठीक है ना, ये वाजिब और फर्ज नहीं है, ठीक है, लेकिन कोशिश ज्यादा करनी चाहिए। जैसे आप सुन्नत मुअक्कदा पढ़ने की कोशिश करती हैं ना, तो भाई तरावी को भी सुन्नत मुअक्कदा पढ़ के समझ करके कोशिश करें पढ़ने की, ठीक है, इसको बिल्कुल ही तर्क नहीं कर सकते, ठीक है। हाँ, इसको इस दर्जे में ना लेकर के जाएं कि इसकी वजह से आपकी सेहत जो है वो खराब होनी शुरू हो जाए, या इसकी वजह से जो है वो घर के अंदर एक झगड़े वाली सूरत हाल पैदा हो जाए, या आपका एम्प्लॉयर के साथ जो है वो झगड़ा शुरू हो जाए कि पता चला जॉब भी आपकी चली जाएगी तरावी की वजह से, तो इसको उस दर्जे में ना लेकर के जाए। फर्ज नमाज एम्प्लॉयर के झगड़े की वजह से नहीं छोड़ सकते, फर्ज नमाज और वाजिब नमाज आप घर के जिम्मेदारियों की वजह से नहीं छोड़ सकते, ठीक है, लेकिन तरावी फर्ज और वाजिब नहीं है, ठीक है, तो करने की कोशिश करनी चाहिए। रमजान मुबारक का मौका है और इसके अंदर बेइंतहा जो है वो सवाब हमें मिल रहा है, तो जब कोई ऐसी मजबूरी नहीं है तो फिर क्यों ना पढ़े भाई, ठीक है। चले, तरावी इज ऑल्सो नफिल एंड वी कैंट मेक नियत ऑफ कजा बिकॉज इट इज प्रेड इन टू रकात। नहीं, तबावी तरावी इज नॉट नफिल, देन वी हैव टू प्रे रकात एज पर द रकात ऑफ फर्ज नमाज। रमजान के आखिरी अशर में क़यामुल्लैल की नमाज से नमाज पढ़ते हैं, क्या ये भी सुन्नत है? क़यामुल्लैल के नाम से नमाज पढ़ते हैं, क्या ये भी सुन्नत है? नहीं, ये जो क़यामुल्लैल के नियत से नमाज पढ़ते हैं ना रमजान मुबारक के आखिरी अशर में खुसूसन, तो ये तहज्जुद ही है हमारे नजदीक, हमारे फुकहा के नजदीक ये तहज्जुद ही होती है रात के वक्त में जो पढ़ना है। ये कोई अलग से क़यामुल्लैल का नाम, क़यामुल्लैल का नाम तहज्जुद के लिए इस्तेमाल किया जाता है, ठीक है। वी हैव टू प्रे रकात्स एज पर द रकात्स ऑफ फर्ज नमाज। हाँ, जब आप कदाए उमरी पढ़ेंगे तो फिर वो फर्ज नमाज की रकात के हिसाब से ही पढ़ेंगे ना। जोहर की आपने चार ही पढ़नी होगी, ईशा की चार ही पढ़नी होगी। चलें अब मैं थोड़ा सा आगे भी पढ़ लूँ, आपके कुछ मजीद सवाल बाद में देख लेंगे इंशाल्लाह। आगे फरमाते हैं कि साहबा ने अर्ज किया कि या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, हम तो मुफलिस उसको समझते हैं। अच्छा, सही मुस्लिम में हज़रत अबू हुरैरा रज़ियल्लाहु अन्हु से रिवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने एक रोज साहबा किराम से सवाल किया कि आप जानते हो कि मुफलिस कौन होता है। साहबा ने अर्ज किया कि या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, हम तो मुफलिस उसको समझते हैं कि जिसके पास ना कोई नकद रकम हो ना जरूरियात का सामान। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि असली और हकीकी मुफलिस मेरी उम्मत में वो शख्स है जो कयामत में बहुत से नेक आमाल, नमाज, रोजा, जक़ात वगैरह लेकर आएगा, मगर उसका हाल ये होगा कि उसने दुनिया में किसी को गाली दी, किसी पर तोहमत बांधी, किसी का माल नाजायज तौर पर खा गया, किसी को कत्ल कराया, किसी को मारपीट से सताया, तो ये सब मजलूम अल्लाह के सामने अपने मजालिम का मुतालबा करेंगे और उसकी हसनात उनमें तकसीम कर दी जाएंगी। फिर जब ये हसनात खत्म हो जाएंगी और मजलूमों के हुकूक अभी बाकी होंगे तो मजलूमों के गुनाह इस पर डाल दिए जाएंगे, ठीक है, और उसको जहन्नुम में डाल दिया जाएगा। तो ये शख्स सब कुछ सामान होने के बावजूद कयामत में मुफलिस रह गया, यही असली असल मुफलिसी है, ठीक है। तो ये हदीस भी यकीनन सबने सुनी होगी और इंशाल्लाह जहन में होगी भी सबके, ठीक है। तो अल्लाह अमल की तौफीक भी अता फरमाए इसके मुताबिक। अच्छा, आगे फरमाते हैं कि इसके ऊपर अभी कुछ और मजीद बात करनी है लेकिन आगे पढ़ने के बाद इंशाल्लाह। फरमाते हैं कि तिब्रानी ने एक मोतबर सनद के साथ हजरत अबू अयूब अंसारी रज़ियल्लाहु ताला अन्हु से रिवायत किया है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि सबसे पहले जो मुकदमा अल्लाह ताला की अदालत में पेश होगा, जरा दिल थाम को बैठना चाहिए, दिल थाम के बैठना चाहिए, कि सबसे पहले जो मुकदमा अल्लाह ताला की अदालत में पेश होगा वो मर्द और उसकी बीवी का होगा। सबसे पहले जो मुकदमा अल्लाह ताला की अदालत में पेश होगा, वो नमाज वाली हदीस तो हम सबको पता है वैसे, नहीं? सबसे पहले नमाज का हिसाब होगा, ठीक है, और वाकई इसके ऊपर कोई शक भी नहीं, इसके ऊपर कोई एतराज भी किसी को नहीं हो सकता कि नमाज के बारे में सबसे पहले पूछा जाएगा। लेकिन यहां तो कुछ और ही मसला खड़ा हो गया है ना, इसलिए कि नमाजें तो हमें खूब, जो दीनदार हो जाते हैं तो फिर वो नमाज तो पढ़ लेते हैं और फिर फर्ज छोड़ छोड़ करके नवाफिल भी पढ़ रहे होते हैं, है ना, तो नमाजें तो फिर मजा आना शुरू हो जाता है। बहुत अच्छी बात है, नमाज है ही ऐसी इबादत के, उसमें एक मोमिन को मजा आना चाहिए, लेकिन यहाँ तो कुछ और चैप्टर खुल गया है ना, एक और ही चैप्टर खुल गया। अब क्या करें भाई, अब क्या बनेगा कि पहला मुकदमा मर्द और उसकी बीवी का होगा और बखुदा कि वहां जुबान नहीं बोलेगी, वहां जुबान नहीं बोलेगी, दुनिया में तो बोलती थी, वहां नहीं बोल सकेगी, बल्कि औरत के हाथ पांव गवाही देंगे कि वो अपने शौहर पर क्या क्या ऐब लगाया करती थी। औरत के हाथ पांव गवाही देंगे कि वो अपने शौहर पर क्या क्या ऐब लगाया करती थी, और इसी तरह मर्द के हाथ पांव इस पर गवाही देंगे कि वो किस तरह अपनी बीवी को तकलीफ व ईजा पहुंचाया करता था। वन साइडेड नहीं है ये, दोनों साइड से है कि मर्द के भी हाथ पांव गवाही देंगे कि वो अपनी बीवी को किस किस तरह से तकलीफ व ईजा पहुंचाया करता था। अब क्या करेंगे भाई, हाँ? अब वैसे हमारे हमारे पास इसका एक बड़ा जबरदस्त सोल्यूशन है, कोई आप बता दें कि क्या सोल्यूशन है इस हदीस का, इस हदीस का ये जो एक एक और रियलिटी हमारे सामने आज खुली है, तो इसका क्या सलूशन है हमारे पास? नहीं, मैं वो उस अंदाज से बात कर रहा हूँ, क्या कहते हैं, इल्जामी जवाब के अंदाज से। हमारे पास का सलूशन क्या है, हमारे पास ये है कि कोई बात नहीं, मैं तो जी जुबान इसलिए चलाती थी या मैं तो जी अपना हक और अपना जो मैं बात करती थी तो वो तो मैं उसके जुल्म और ज्यादती की वजह से करती थी, है ना, क्योंकि वो मेरे ऊपर जुल्म करता था, वो मुझे तकलीफ पहुंचाता था, तो मैं अल्लाह के सामने भी यही करूंगी, है ना, कि वो नहीं, मैं मेरी बात छोड़ें आप, वो देखें मेरे साथ क्या करता था, वो मेरे साथ मुझे उसने कैसे कैसे तकलीफें पहुंचाई हैं, है? मुझे कैसे कैसे जो है वो ये किया वो किया। उसी तरीके से शौहर भी, कि मैं जो करता हूं, जो सख्ती करता हूं, जो मैं ये करता हूं और वो करता हूं, तो वो तो इस वजह से कि वो मेरे सामने जुबान चलाती है, मेरे सामने जुबान चलाती है ना, तो इस वजह से मैं करता हूं उसके साथ सख्ती, तो मैं अल्लाह के सामने भी इसी तरीके से, अल्लाह आप मुझे क्या कह रहे हैं, आप इससे इसको देखे ना, ये देखो ये क्या करती थी, इसके नाम अमाल खोले ना जरा, है ना, मुझसे क्या आप पूछ रहे हैं कि मैं क्या करता था, आप इसको देखें, है ना। तो उस दिन ऐसा नहीं होगा, उस दिन तो हर बंदे का अपना नाम अमाल ही खोला जाएगा ना, उसके अपने आजा जो है वो उसके अपने खिलाफ गवाही दे रहे होंगे, ठीक है ना, कि वो क्या करता था। तो उस दिन किसी दूसरे का जो कसूर है, जैसे कि घर के अंदर यही होता है, घर के अंदर जो है ना वो दूसरे का कसूर नजर आ रहा होता है, अपना कोई कसूर नजर नहीं आ रहा होता, या अपना कसूर जो होता है वो जस्टिफाइड होता है, अगर नजर आ भी रहा है तो वो भी जस्टिफाइड होता है हमारे नजदीक, ठीक है। तो ये जस्टिफिकेशन जो है ना, ये तो इस दुनिया की हद तक हम कर लेते हैं, अपने आप को खुश कर लेते हैं, लेकिन आखिरत में जब सारा मामला खुल जाएगा ना, वहां पर तो एक एक चीज, इसने क्या करी, क्यों करी, कब करी, कैसे करी, किसके सामने करी, सब कुछ उस दिन खुल जाएगा ना, तो फिर फंस जाएगा हर बंदा फिर उस दिन ना। इस वजह से ना ये चीजें हमें इस वक्त इनकी इसलाह करने की जरूरत है। अगर हमारे घरों के अंदर ये चल रहे हैं ना मामले, कि शौहर के ऊपर ऐब और शौहर जो है वो बीवी के ऊपर जुल्म, किसी ना किसी तरीके से मेंटल टॉर्चर कर रहे होते हैं, है ना, वर्बल टॉर्चर कर रहे होते हैं, फिजिकल टॉर्चर भी कर जाते हैं, अक्सर पढ़े लिखे और बजाहिर जो है वो बड़े मौलवी नजर आने वाले हों, या बड़े कल्चर्ड और सिविलाइज किस्म के डॉक्टर, पीएचडी और इंजीनियर और मेडिकल डॉक्टर और लॉयर और साइंटिस्ट और इस किस्म के लोग, है ना, ये फिजिकल टॉर्चर पे भी उतर आते हैं, मेंटल टॉर्चर वर्बल टॉर्चर तो चल ही रहा होता है, और दूसरी तरफ से जो है वो वर्बल वॉर चल रही होती है, औरत की जो है वो चूंकि फिजिकली आम उमूमी तौर पर औरत फिजिकली जो होती है वो कमजोर होती है मर्द से उमूमी तौर पर, ठीक है, तो वहां पर जो है जुबान तेज होती है, वो चल रही होती है मुस्तकिल, ठीक है। तो ये मसले ना ये रिजॉल्व करने के लिए हैं, इस दुनिया में इनको रिजॉल्व करना है, आखिरत में जाके इनके रेजोल्यूशन नहीं छोड़ना है, कि वहां पे जाकर के हम रिजॉल्व करेंगे अल्लाह के सामने खड़े होकर के, तख्ता सिमून, ठीक है। अब इसका हल क्या है, कैसे करें इसको रिजॉल्व, हम तो ये हमारे फिक्रें जो है ना वो नफिलों से बाहर नहीं निकल रही हैं, हमारी फिक्रें जो है वो अपने घरेलू हालात को संवारने की तरफ नहीं जा रही हैं, ये बहुत बड़ा मसला है हमारे यहाँ, ठीक है, दीनदारों के यहाँ, दुनियादारों की बात नहीं कर रहा, दीनदारों की बात कर रहे हैं, क्योंकि नफलों की फिक्र दुनियादारों को नहीं होती है, नफलों की फिक्र तो दीनदारों को होती है, लेकिन घर के हालात कैसे, हमारे हजरत ने एक दफा बताया था मिंबर पे बैठ करके बयान में, कि अजीब बात समझ में नहीं आती, क्या कहा था कि शौहर भी तहज्जुद गुजार, बीवी भी तहज्जुद गुजार, लेकिन घर के अंदर हर वक्त झगड़ा लड़ाई, क्या मतलब, तहज्जुद गुजार होना कोई मामूली बात है, आसान बात है, बीवी और शौहर दोनों का तहज्जुद गुजार हो जाना, यानी इतना आगे बढ़े हुए हैं दीन के इन इबादात पर अमल करने में, इतना आगे बढ़े हुए हैं कि पाबंदी से तहज्जुद पढ़ते हैं लेकिन झगड़े खत्म नहीं होते, क्या मतलब है, ये झगड़े होते हैं तो क्यों होते हैं, क्या वजह बनती है असल में झगड़ों की, ये जो घरों के अंदर झगड़े हो रहे होते हैं इनकी असल वजह क्या बन रही होती है, कोई बताएगा इसकी असल वजह, बिल्कुल आप बेस पे जा करके देखें बुनियाद क्या होती है इन झगड़ों की, दोनों एक दूसरे को यहां हर वक्त माफ कर दिया करें। जी ईगो, एग्जैक्टली सही लफ्ज इस्तेमाल किया, अंग्रेजी का है इसका उर्दू और अरबी तर्जुमा वो भी जरूरी है, लेकिन बिल्कुल सही लफ्ज इस्तेमाल किया, ईगो है ना, अनानियत, तकब्बुर है ना, ये होती है असल वजह, और इसी की वजह से एक्सपेक्टेशंस होती हैं। क्योंकि अनानियत जब होती है तो फिर बंदा क्या कहता है, मुझे वो क्यों नहीं मिला जो कि मुझे मिलना चाहिए था, है ना, मैं जो चीज का मुस्तहिक था वो मुझे क्यों नहीं मिली, इसी को तो एक्सपेक्टेशंस कहते हैं। लेकिन ये एक्सपेक्टेशंस हुई क्यों, ईगो की वजह से, अनानियत की वजह से, है ना। ये जो है ना हमारा जो अंदर एक सरिया लगा हुआ है ना, सरिया कहते हैं ना जो वो इस किस्म का एक लोहे का रॉड होता है कि जिसकी वजह से जो है ना वो जो बिल्डिंग का पिलर होता है वो पिलर झुकता नहीं है, स्ट्रेट खड़ा रहता है। इसी वजह से हमारे मशाइख क्या कहते हैं कि गर्दन में सरिया होता है उस शख्स के जिसके अंदर अनानियत होती है, ये झुकना नहीं जानता, इसको आजिजी नहीं आती, इसको सुपुर्दगी नहीं आती, सरिये की वजह से, एक वर्चुअल किस्म का सरिया होता है उसके अंदर, मेटल का रॉड होता है उसके अंदर, ठीक है। तो झुकना सीखा नहीं होता हमने ना, अपनी गलती हम तस्लीम नहीं करें, वो भी इसी वजह से, क्योंकि अनानियत इतनी ज्यादा बड़ी हुई होती है, ठीक है। तो भाई इसका जो असल इलाज है ना, हतमी इलाज जो है घरों के झगड़ों का, वो अनानियत को खत्म करना है। या तो दोनों अपनी अनानियत खत्म कर लें तो फिर तो वो घर जन्नत का नमूना बन जाएगा, और अगर दोनों अपनी अनानियत ना भी खत्म करें, एक खत्म कर ले, है ना, जिसको बात समझ में आई, जिसको सुनने की तौफीक हुई, जो क्लासेस लेता है दोनों में से, एक क्लासेस लेता है, एक बयान सुनता है, एक तफसीर सुनता है, तो वो तो अपनी अनानियत खत्म करे ना, है ना भाई। दूसरा नहीं कर रहा, वो तो सुनता ही नहीं है, वो तो आता ही नहीं है, वो तो बात ही नहीं करता, वो कैसे खत्म करेगा अपनी अनानियत, आप तो खत्म कर लेना। तो इससे क्या होगा कि बेशक घर में जन्नत का माहौल तो अभी भी नहीं बनेगा, क्योंकि दूसरा तो अपनी जहन्नुम जो है वो बना के रखा रहेगा घर के अंदर, लेकिन आपका जो अंदर का मामला है ना वो जन्नत बन जाएगा, आपको दिल का इत्मीनान सुकून मिल जाएगा, और मुमकिन है, पॉसिबल है कि आपके जो अंदर का सुकून है वो आहिस्ता आहिस्ता अंदर से बाहर की तरफ भी फैलना शुरू हो जाए, और जब वो बाहर की तरफ फैलेगा तो उसका असर फिर घर के दूसरे अफराद पर भी पड़ना शुरू हो जाए, एन मुमकिन है ये कि ये मामला भी हो जाए, है ना। लेकिन जब तक हम अपने आप को ही नहीं करेंगे और हम दू बदू लड़ाई, फेस टू फेस लड़ाई, है ना, मैं पहल तो नहीं करता लेकिन जवाब मैं जबरदस्त देता हूं, है ना, मैं पहल तो नहीं करता लेकिन मैं जवाब, मैं काउंटर अटैक बड़ा जबरदस्त करता हूं, तो करते रहो, फिर तुम्हारी दुनिया की जिंदगी भी ऐसे ही गुजरेगी और फिर आखिरत में भी तुम्हें चैन नहीं आएगा, आखिरत में भी चैन नहीं आएगा, इसलिए कि कयामत के दिन सबसे पहले इसी चीज को देखा जाएगा, है ना। तो भाई इसका हल जो है वो अपने नफ्स का इलाज है, तो उसके लिए हमें नफ्स का इलाज करना सीखना चाहिए, कैसे करते हैं नफ्स का इलाज अपना, ठीक है। तो देखें अब इसके अंदर कुछ और मजीद तफसीलात हैं कि ये जो ऐब बयान करना है ना, इस ऐब बयान करने को भी जरा समझना होता है, क्या मतलब ऐब बयान करना, मतलब इसका ये है कि जिस हम ये जो करते हैं ना हर एक के साथ अपने मसले डिस्कस करना, जैसे कल की क्लास में बात हुई है ना कि एक शख्स जो जिसके के बड़े मल्टीपल किस्म के बड़े उसके वो बड़े लोगों से मशवरे करता है, कई लोगों से मशवरे करता है, तो ऐसा शख्स शख्स जो होता है वो हमेशा मुसीबत में रहता है, इसकी मुसीबत कभी खत्म नहीं होती। उसी तरीके से यहां पर ऐब बयान करने से भी मतलब ये है कि जो के ऐसे लोगों को शोहर के ऐब बयान करता है या ऐसे लोगों को अपनी बीवी के ऐब बयान करता है, ठीक है, शौहर का ऐब बयान करती है और बीवी का ऐब बयान करता है कि जो के अहले मशवरा लोग नहीं है, जो के मुआमला फहम लोग नहीं है, है ना, उनको जो है वो ऐब बयान करता है, तो इससे क्या होगा, इससे फायदा कोई नहीं होगा, बहुत ज्यादा नुकसान होगा। इसको ये चाहिए कि अगर ऐसे ऐब हैं अगले शख्स में नजर आ रहे हैं इसको, اور اپنے عیب نظر نہیں آ رہے ہیں، اس کو چاہیے کہ اپنے پورے معاملے کو ایسے شخص کے سامنے کھولے کہ جو کہ معاملہ فہم ہو اور جس کے کہ دل کی زندگی کی پرائیورٹیز لوگوں کو توڑنا نہیں بلکہ جوڑنا ہو، ٹھیک ہے؟ تو وہاں پر جو عیب بیان کرنا ہوگا نا وہ اس میں نہیں آئے گا، وہ اس میں نہیں آئے گا، اس میں شامل نہیں ہوگا، کیونکہ ایسے شخص کے ساتھ جس کو کہ عمومی طور پر ایک شیخ کہا جاتا ہے، ایسے شخص کے سامنے جو انسان اپنے احوال بیان کرتا ہے، اپنے عیب بیان کرے، دوسروں کے عیب بیان کرے، یہ اصلاح کی نیت سے بیان کرتا ہے، اور اس کا لازمی نتیجہ یہ ہوتا ہے کہ پھر اللہ تعالیٰ نا اس کے معاملات کی اصلاح فرماتے ہیں، آہستہ آہستہ بے شک، تدریجن بے شک، لیکن اس کی اصلاح ہونی شروع ہو جاتی ہے. لیکن جو شخص اپنے دوستوں سے عیب بیان کرنا شروع کر دیتا ہے نا، اپنے بیوی کے یا اپنے شوہر کے، اپنے رشتہ داروں سے عیب بیان کرنا شروع کر دیتا ہے نا، وہاں پر اصلاح نہیں ہوتی، وہاں پر تو صرف بس الزام تراشی ہو رہی ہوتی ہے اور کچھ نہیں ہو رہا ہوتا، بلکہ معاملہ اور بھی زیادہ خراب ہو رہا ہوتا ہے. اس لیے کہ وہ جو دوست ہوتے ہیں وہ اہل معاملہ بھی نہیں ہوتے، اہل مشورہ بھی نہیں ہوتے، وہ آگے سے پھر اس قسم کا جواب دیتے ہیں جیسا کہ اس میسج کے اندر تھا، ہے نا، اچھا یہ کیسے، وہ کیسے تمہارے ساتھ ایسے کرتا ہے، اچھا تم اس کے ساتھ کیسے زندگی گزار رہی ہو، تمہاری زندگی کیسے کٹ رہی ہے اس طریقے سے، دیکھو میری زندگی میں تو ایسے بھی ہوتا ہے، ایسا بھی ہوتا ہے، اور میں نے تو کبھی اس طرح کی چیزیں دیکھی نہیں جیسے تمہارے گھر کے اندر ہو رہی ہیں. اس قسم کے جو فائری قسم کے، فیری قسم کے جو ریمارکس دیتا ہے نا وہ بندہ، تو اس کی وجہ سے اس کے معاملات اور زیادہ بگڑ جاتے ہیں، اس کا دل اور زیادہ خراب ہو جاتا ہے نا، اور وہ اپنے آپ کو انما نحن مصلحون سمجھ رہا ہوتا ہے اس قسم کے مشورے دینے والا، ٹھیک ہے؟ تو کسی ایک شخص جس کے ساتھ انسان کا اصلاحی تعلق ہو، اس کو جو ہے نا وہ بندہ اپنے معاملات بیان کرے، اپنے گھر کے احوال بیان کرے، اپنے شوہر کے عیب بھی بیان کرے. کیوں؟ اس لیے کہ اس شخص نے اس کو پیٹ ٹھوکنا نہیں ہے اس کی، ہاں تمہارا شوہر تو ہے ہی اتنا برا اور تم کتنی مظلوم ہو، نہیں، اس نے اس کو ایسے پھر لے کر کے چلنا ہے تاکہ اس کے اندر سے دوسروں کی عیب جوئی ختم ہو جائے. عیب جوئی کس کو کہتے ہیں؟ لوگوں کے عیبوں کو دیکھنا، لوگوں کے عیبوں پہ فوکس کرنا، اس کے اندر سے عیب جوئی ختم ہو جائے اور اس کے اندر دید قصور پیدا ہو جائے، اس کے اندر دید قصور پیدا ہو جائے. یہ ہوتا ہے شیخ کا مقصد، عیب جوئی ختم ہو جائے. ویل لکل ہمزہ لمزہ، ویل ہے اس شخص کے لیے کہ جو کہ ہمزہ بھی ہے اور لمزہ بھی ہے، عیب جو بھی ہے اور عیب گو بھی ہے. عیب گو کہتے ہیں عیب بیان کرنے والا، عیب جو کہتے ہیں عیبوں کو تلاش کرنے والا، عیبوں کو دیکھنے والا. عیب جو الگ چیز ہوتی ہے، عیب گو الگ چیز ہوتی ہے. اس کے لیے اللہ تعالیٰ نے ویل کا عذاب رکھا ہے، جہنم کی وادی والا عذاب، ٹھیک ہے نا؟ تو مشائخ کا کام کیا ہوتا ہے کہ ان دونوں گناہ کبیرہ کو اس بندے کی زندگی سے ختم کرنے کی کوشش کریں، عیب جوئی بھی اور عیب گوئی بھی، اور دید قصور اس کے اندر پیدا کرنے میں اس کو مدد کریں کہ اس کو اپنے قصور کی دید نصیب ہو جائے، اپنے عیب نظر آنے شروع ہو جائیں تاکہ یہ اپنے عیبوں کی اصلاح کرے، ہے نا؟ لیکن سہیلیوں کا، رشتہ داروں کا، کولیگز کا یہ مقصد نہیں ہوتا، نہ تو ان کا یہ مقصد ہوتا ہے، نہ ان کو یہ کام کرنا آتا ہے، ہے نا؟ بے شک ان کی نیت بھی اچھی ہونا، کام کرنا نہیں آتا، یہ کیسے کرنا ہے یہ والا کام، ٹھیک ہے؟ تو اس وجہ سے نا اپنے گھر کے حالات کسی سے نہیں بیان کرنے چاہیے سوائے اپنے شیخ کے، ٹھیک ہے نا؟ جس کے ساتھ اصلاحی تعلق بنایا ہے اس کے ساتھ ضرور بیان کرنے چاہیے، لیکن نیت جو ہے وہ دنیا اور آخرت کی اصلاح ہو جانی چاہیے، ٹھیک ہے؟ کچھ میسج آئے ہوئے ہیں. کیا شوہر سے بھی یہی معاملہ کرنا چاہیے کہ اف بھی نہ کریں؟ شوہر سے اف بھی نہ کریں، یعنی شوہر کے مظالم کے اوپر اف بھی نہ کریں؟ نہیں، یہ معاملہ جو ہے وہ एक्चुअली एक्चुअली नहीं तो खैर नहीं, लेकिन जवाब इसका जो है वो है बड़ा खतरनाक, इस वजह से भी रहने दें इसको। माँ बाप की तकलीफों के ऊपर उफ ना करें, तो ये तो सबको पता है ना आजकल, है ना। ये तो कोई ऐसा नहीं होगा मुसलमान, दीनदार मुसलमान, जिसको ये बात ना पता हो कि माँ बाप की बातों के ऊपर उफ नहीं कर सकते। लेकिन मसला ये है कि हम हैं 21वीं सदी में, और ये 21वीं सदी जो है वो उसकी अगर एक एक लफ्ज से इस 21वीं सदी को डिफाइन किया जाए तो वो क्या है, बल्कि 20वीं सदी को भी शामिल कर लें, एक लफ्ज 20वीं सदी और 21वीं सदी को डिफाइन करने के लिए अगर इस्तेमाल किया जाए तो वो क्या है। चलें आपसे पूछते हैं, खवातीन और मर्द दोनों से 21वीं और 20वीं सदी को डिफाइन करने के लिए अगर आपसे पूछें कि एक लफ्ज, यानी ये दौर जो है वो क्या है, एक एक लफ्ज, इन्होंने जवाब दिया सब उल्टा। अच्छा कोई और जवाब, बेपर्दगी, मटेरियलिज्म, इमोशनल, मटेरियलिस्टिक, वैसे हैं तो बाकी माशाल्लाह सारे अच्छे जवाब, इंडिपेंडेंस, एडवांस इस्लाम, एडवांस इस्लाम या मॉडर्न इस्लाम, दज्जाली। हाँ दज्जाली का जो है वो लफ्ज अच्छा है, वो मेरे जहन में भी था कि आप दज्जाली जवाब देंगे, लेकिन ना एक और दज्जाली तो बिल्कुल है ही, ठीक है ना, 20वीं सदी और 21वीं सदी बिल्कुल दज्जाली है, मटेरियलिज्म भी है, सब कुछ है, ठीक है। लेकिन इसको जो अचीव करता है ना ये दज्जल वाला निजाम, इसको यानी मटेरियलिज्म को और यानी दज्जाल के जो असल मकासद हैं उनको अचीव करने के लिए जो इसने एक रास्ता इख्तियार किया है ना, उस रास्ते को जो है वो नहीं, धोखा तो उस दज्जाल का मतलब ही धोखा है, ठीक है। हाँ उस रास्ते का नाम है फेमिनिज्म, उसको कहते हैं फेमिनिज्म, ख्वातीन की आजादी है, जिसको के यानी एक 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 बड़ा लुभाने वाला, दिल को लुभाने वाला लफ्ज क्या है, औरत की आजादी। लेकिन वो आजादी वादादी कोई नहीं होती, वो तो फर्दर गुलामी होती है ना, लेकिन नाम उसको आजादी का देते हैं, उसको अंग्रेजी में फेमिनिज्म कहते हैं, ठीक है। तो ये हम जिस दौर से गुजर रहे हैं ना, जिसमें के है तो ये दज्जाली दौर, धोखे का दौर, मटेरियलिस्टिक दौर, लेकिन इसकी इसकी अचीवमेंट जो है वो किस रास्ते से हो रही है, फेमिनिज्म के रास्ते से हो रही है, ठीक है ना। और ये समझना मुश्किल काम है, मुझे भी जब पहली दफा किसी ने ये बात कही थी ना कि ये तो जितने हैं ना ये हरकतें करने वाले ये सारे फेमिनिस्ट हैं, तो मेरी भी समझ में नहीं आई थी ये बात शुरू उस वक्त कि भाई फेमिनिस्ट तो उसको कहते हैं जो कि औरत की के हुकूक के बारे में बात करता हो, या औरत को जो है वो धोखा, ये सब यानी वो एक एक महदूद काम है फेमिनिस्ट फेमिनिस्ट का। लेकिन उलमा को बुरा करना, उलमा की जो है वो यानी के बारे में झूठ बोलना और लोगों को बदगुमान करना और दीन को जो है वो खराब करना और ये अकीदे का मसला करना, ये सारे के सारे जो है मसले हैं, ये फेमिनिज्म आप कैसे कह सकते हैं, ये बात मुझे शुरू में समझ में नहीं आई थी। लेकिन जब तफसील में गए, वही बात होती है, तफसील में जाने के बाद बात में बात समझ में आती है, ठीक है। तो फिर जो है ना बात यही खुल करके सामने आई कि वाकई जो इनका रास्ता है ना ये सारे गोल्स अचीव करने का, वो रास्ता यही है, बेचारी यानी अल्लाह की बंदियों को जो है ना इन्होंने इस्तेमाल किया है इस काम के लिए, और इसके जरिए से इन्होंने वो कुछ किया है जो कि किसी और रास्ते से शायद अचीव नहीं कर सकते थे। बहरहाल कुछ और मैसेजेस भी आए हुए थे, वो नहीं पढ़े अभी तक, उनको पढ़ लेते हैं क्लास खत्म करने से पहले, 1 मिनट। जब एक तरफ बोलता रहे, एक ही सिर्फ बोलता रहे घंटों, जबकि दूसरा खामोशी से बस सुन रहा हो, तब क्या करना चाहिए। तो इतना अच्छा काम आप पहले से कर रहे हैं, तो अब उसके ऊपर मजीद कर क्या करना चाहिए, मतलब खामोश रहना जो है ना, मन समता नजा, कि जिसने खामोशी इख्तियार कर ली वो निजात पा गया, ठीक है। तो माशाल्लाह इतना अल्लाह ताला ने नेक तौफीक दी है कि इतनी देर तक आप खामोश हैं जबकि दूसरा बोला चला जा रहा है, तो अब कुछ करने की क्या जरूरत है, क्या करें फिर उसके बाद, भाई कुछ ना करें, اس خاموشی کو کنٹینیو کریں. ٹھیک ہے نا, جو بولنے کی نا ایک حد ہوتی ہے, بندہ جو ہے وہ 24 گھنٹہ نہیں بول سکتا. ہماری حد, ہماری جو ہے نا وہ جلدی حد ریچ ہو جاتی ہے, ہم بالآخر جواب دینا شروع کر دیتے ہیں. ٹھیک ہے نا, سیکھنے کی بات یہ ہے کہ ہم نے اس کو ختم کرنا ہے, ہم نے جواب نہیں دینا ہے چاہے کچھ بھی ہو جائے. ٹھیک ہے نا, یعنی یہ ایک انسانی فطرت ہے کہ ہاں اس سے اس کی بس ہو جاتی ہے اور پھر جو ہے نا وہ بالآخر جواب دے دیتا ہے. لیکن دین کیا سکھاتا ہے, اللہ کے نبی کیا سکھاتے ہیں, وہ یہ سکھاتے ہیں کہ نہیں, تم نے جواب نہیں دینا ہے نا, اس کو بولنے دو. ٹھیک ہے نا, تم نے جواب نہیں دینا ہے. شیطان کیا کرتا ہے, آن دی ادر ہینڈ نبی اور شیطان دو سائڈز ہیں, نبی خیر کی طرف بلاتے ہیں, شیطان شر کی طرف بلاتا ہے. نبی کیا بلا رہے ہیں, خاموش اس طرف بلا رہے ہیں, نہیں جواب دینا. نبی اس طرف بلا رہے ہیں, شیطان کس طرف بلا رہے ہیں, نہیں 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 یہ کیسے ہو سکتا ہے, ہے نا, آخر کو تمہاری بس ہونی ہے اور تم نے بولنا ہے. ٹھیک ہے, تو بالآخر کچھ لوگ تو ساتھ ساتھ چل رہے ہوتے ہیں, دو بدو چل رہے ہوتے ہیں. ٹھیک ہے نا, لیکن جو دو بدو نہیں چل رہے ہوتے ہیں, خاموش ہوتے ہیں, سن رہے ہوتے ہیں, لیکن شیطان بالآخر ان سے جو آخر میں بلوا دیتا ہے نا, یہ پھر سارے معاملے کو خراب کر دیتا ہے. ہے نا, وہ کہتے ہیں نا کیے کرائے پہ پانی پھر جانا. بھائی آپ نے اتنا کیا, کرایا ہے, اتنی دیر تک برداشت کیا ہے, صبر کیا ہے, تو اب آپ پانی نہ پھیریں, لیکن شیطان پانی پھروا کے چھوڑتا ہے. ٹھیک ہے, بہرحال اس سوال کا تو کم از کم یہی جواب ہے. اگر سننے والے یہ سمجھیں کہ میں تو کچھ کرتی نہیں, سارا قصور میرے شوہر کا اور ساس کا اور دوسرے رشتہ داروں کا ہے, تو اس کا کیا حل ہے؟ تو اس کا حل یہی ہے کہ یا تو اس کو خود اگر کچھ توفیق ہے تو وہ اللہ تعالیٰ سے دید قصور مانگے, اور اگر اس کو توفیق نہیں مل رہی دید قصور مانگنے کی تو دوسرے اس کے لیے دعا کریں کہ اللہ اس کو دید قصور عطا فرما دے. ٹھیک ہے, دعا کرنی چاہیے اللہ تعالیٰ سے, اور کیا کر سکتے ہیں, کسی کو پکڑ کے تو نہیں اس کے قصور دکھا سکتے. فیمنزم نے فیملی لائف بھی خراب کر دی ہے, تو فیمنزم نے فیملی لائف ہی تو خراب کری ہے, اسی وجہ سے تو سارا کا سارا مسئلہ ہے. ٹھیک ہے نا, کیونکہ بنیاد تو فیملی لائف ہوتی ہے سوسائٹی کی. ٹھیک ہے نا, جب فیملی لائف کی بنیاد خراب ہوگی تبھی تو سوسائٹی کے اندر ایک ایسا بگاڑ پیدا ہوگا کہ جس کو کہ آپ سوسائٹی میں ٹھیک کر ہی نہیں سکتے. ہے نا, آپ لگے ہوئے جی معاشرہ ٹھیک ہو جائے, آپ لگے ہوئے جی کہ محلہ ٹھیک ہو جائے, آپ لگے ہوئے کہ جی سڑکیں ٹھیک ہو جائیں, آپ لگے ہوئے ہیں کہ عدالتیں ٹھیک ہو جائیں, آپ لگے ہوئے ہیں کہ جی جو ہے وہ دفتری نظام ٹھیک ہو جائے, آپ لگے ہوئے ہیں کہ جی فلانا معاملہ ٹھیک ہو جائے, لیکن بنیاد جو گھر ہے اس گھر کی طرف آپ کی توجہ ہی نہیں ہے, تو آپ کبھی ٹھیک نہیں کر سکتے. نہ عدالتی نظام ٹھیک ہوگا, نہ جو ہے پولیس کا نظام ٹھیک ہوگا, نہ جو ہے وہ سوشل سروسز کا نظام ٹھیک ہوگا, نہ کوئی نظام ٹھیک ہوگا, ہو ہی نہیں سکتا. بنیاد ہی خراب ہو چکی ہے, یعنی گھر, ہے نا. تو دیکھیں دجال نے, شیاطین نے بالکل آپ کے روٹس پہ حملہ کیا ہے, جڑ پہ حملہ کیا ہے, گھر کے اوپر, اس فیمنزم کے جھوٹے دھوکے والے نعرے کے ذریعے سے, ہے نا. اور ہم جو ہے وہ اس کا حل جو ہے وہ پتوں کو, ہے نا, درخت ہے نا, درخت کی جڑ ہوتی ہے, اور جڑ سے جو ہے نا وہ بیماری درخت کے اندر پھیل رہی ہوتی ہے, ہے نا. لیکن ہم جو ہے وہ پتوں کو ٹھیک کر رہے ہیں, پتوں کے اوپر جو پیلا پن آ رہا ہے اس کو جو ہے نا وہ رنگ کر رہے ہیں اس کے اوپر, ہے نا, گرین رنگ کر دو جا کر کے پیلے پتوں کے اوپر تو درخت اچھا ہو جائے گا, ہرا بھرا ہو جائے گا, ہے نا. درخت کی ٹہنیاں جو ہیں وہ سوکھ رہی ہیں تو ان کے اندر انجیکشن لگاؤ جا کر کے, ہے نا, ٹہنیوں کے اندر جو ہے نا وہ پانی کا انجیکشن لگاتے ہیں تاکہ وہ پھر سے ہری بھری ہو جائیں, ہے نا. یہ اس قسم کی حرکتیں ہم کر رہے ہیں. ٹھیک ہے, اور مسئلہ کدھر سے آ رہا ہے, جڑ سے آ رہا ہے. لیکن جڑ کو تو بھائی بہت مشکل ہے, بھائی بہت مشکل ہے, ہے نا بھائی, اتنی تو ہمارے اندر نہ ہمت ہے, نہ اتنی ہمارے اندر جو ہے وہ ٹائم ہے ہمارے پاس کہ ہم جڑ کے مسئلے کو حل کریں. تو چلو پتوں کو پینٹ کر لیتے ہیں, ہے نا, ٹہنیوں کے اندر جو ہے وہ سرنج سے جو ہے وہ پانی کا انجیکشن دے دیتے ہیں, درخت ہرا بھرا ہو جائے گا پھر سے. یہی حال ہے بس, بات سمجھ میں آئی. بہرحال اگر ہم خاموش رہیں تو دوسرا زیادہ دیر نہیں بول سکے گا. جی, اس لیے کہ انسان کی زبان میں اتنی طاقت نہیں ہے, कि वो कुछ घंटों तक जो है ना वो बोल सके। मतलब हम क्लास पढ़ाते हैं आपको, 1 घंटा पढ़ाते हैं, अच्छी खासी जो है वो हालत खराब हो जाती है, ठीक है, जो बोल बोल करके बोल बोल करके। तो भाई एक बंदा भी इसी तरीके से घर के अंदर जो बोलता है ना, तो वो इतना नहीं बोल सकता ना जितना कि हम समझते हैं कि वो बोल सकता है। अगर कोई नुकसान पहुंचाता रहे, उसका जवाब ना दे, तो क्या क्या किया जाए? नुकसान पहुंचाता रहे, उसका जवाब ना दिया जाए, तो क्या किया जाए? भाई इस किस्म के आप यूनिवर्सल किस्म के सवाल सवाल पूछेंगी, तो इसका जवाब क्या है? यानी देखना पड़ेगा ना कि क्या नुकसान पहुंचा रहा है? आपको वो नुकसान पहुंचा रहा है ज्यादा, या आप उसको ज्यादा नुकसान पहुंचा रहे हैं, है ना भाई? अल्लाह ताला ने काजी वाला एक निजाम बनाया है ना, तो अगर नुकसान वाली बात करनी है तो पहले तो ये देखे ना कि जी नुकसान वो पहुंचा रहा है क्या नहीं, या आप समझ रहे हैं कि वो नुकसान पहुंचा रहा है ना, या ये कि वो आपको जितना नुकसान पहुंचा रहा है आप उसको कितना नुकसान पहुंचा रहे हैं, ये सारी चीजें कौन बताएगा, कैसे पता चलेगा? ठीक है, तो इस वजह से ना ये हम जो फैसले कर लेते हैं ना कि वो मुझे नुकसान पहुंचा रहा है तो अब मैं जवाब दूं उसको, तो ये तो भाई बहुत बाद की बात है। पहले तो बहुत ही फंडामेंटल किस्म की चीजें देखनी पड़ती हैं कि नुकसान है क्या, कौन पहुंचा रहा है, कौन ज्यादा पहुंचा रहा है, कौन कम पहुंचा रहा है ना। फिर उसके बाद जवाब की बारी तो बहुत बाद में आती है, लेकिन हम उसका इंतजार नहीं कर पा रहे होते हैं ना। ठीक है, बहरहाल जो फिक्र की बात यहाँ पर है ना, वो ये है कि सबसे पहले जो मुकदमा अल्लाह ताला की अदालत में पेश होगा वो मर्द और उसकी बीवी का होगा, और बखुदा कि वहां जुबान नहीं बोलेगी बल्कि औरत के हाथ पांव गवाही देंगे कि वो अपने शोहर पर क्या क्या ऐब लगाया करती थी, और इसी तरह मर्द के हाथ पांव उस पर गवाही देंगे कि वो किस तरह अपनी बीवी को तकलीफ व ईजा पहुंचाया करता था। ठीक है, ये जो मियां बीवी का ताल्लुक है ना, अजदवाजी ताल्लुक, जैसे कि साजिश ने एक बयान में जो हमारा जुमे की मजलिस होती है उसमें इसी टॉपिक पे बात करी थी कि हमारे यहाँ शादी की तैयारी है ना, शादी की तैयारी क्या होती है, क्या होती है जी? मेहंदी, उबटन, मायू, शॉपिंग, जोड़े बनाना, शादी कार्ड छपवाना, खाने का ऑर्डर करना और शादी हॉल का ऑर्डर करना, बैंक्वेट हॉल का ऑर्डर करना, ये हमारे यहाँ है शादी की तैयारी। ठीक है, मर्द ने शादी के बाद क्या करना है और क्या नहीं करना, औरत ने शादी के बाद क्या करना है और क्या नहीं करना, ये हमारे यहाँ शादी की तैयारी नहीं कहलाता है। तो जब आप जिंदगी के सबसे अहम फैसला, सबसे अहम मोड़, उसमें दाखिल हो रहे हैं और तैयारी आपने खाक नहीं करी है उसके लिए कोई, तो फिर आप वहां पर जाकर के कामयाब जिंदगी गुजारेंगे, आप वहां जाकर के सक्सेसफुल होंगे। एक जॉब जिसको कि इंसान 1 साल करने के बाद चेंज करने का सोचना शुरू कर देता है ना, जॉब में जाते हैं ना तो फिर उसके बाद दूसरी जॉब तलाश करना शुरू हो जाते हैं और सोचते हैं कि भाई हाँ मुझे इससे अच्छी जॉब मिल जाए, तो अच्छी मिल जाती है तो जॉब छोड़ देते हैं, है ना। तो उस जॉब में जो कि हम थोड़े अरसे के बाद सोचने की नियत से उस जॉब में जाते हैं अक्सर औकात के भी अच्छी मिलेगी छोड़ के दूसरी जगह चला जाऊंगा, उस जॉब में जाने से पहले आप कई साल स्कूल में पढ़ते हैं, कॉलेज में पढ़ते हैं, उस जॉब से रिलेटेड है ना, प्रोफेशनल एजुकेशन जिसको कहते हैं, यूनिवर्सिटी के अंदर पढ़ते हैं, फिर उसके बाद आप जो है वो कुछ इंटर्नशिप्स भी करते हैं, जो अच्छे जगह जगह जहां पर बड़ा प्रोफेशनल एनवायरमेंट होता है वहां पे इंटर्नशिप्स होती हैं, उस जॉब के किसी ऐसी जगह पर आप जाकर के कम पैसे के ऊपर या फ्री में काम कर रहे होते हैं, उसको इंटर्नशिप कहते हैं, है ना। आप प्रोजेक्ट्स कर रहे होते हैं, फिर आप अगर डॉक्टर हैं फॉर एग्जाम्पल, आप हाउस जॉब कर रहे होते हैं, क्या क्या कुछ नहीं कर रहे होते हैं, फिर उसके बाद आप किसी जगह इंटरव्यू देते हैं, फिर आप उस जॉब में हायर होते हैं, और उसके बाद भी वो लोग या तो कुछ जगहों पर 2 दिन या कुछ जगहों पर हफ्तों वो आपको ओरिएंटेशन देते हैं, ओरिएंटेशन क्लासेस होती हैं, आपको यूज टू किया जा रहा होता है उस जॉब के माहौल से, उस जॉब की रिक्वायरमेंट से। ये सारी ट्रेनिंग होने के बाद फिर आप उस जॉब में दाखिल होते हैं जिस जॉब سے ہو سکتا ہے اب چند دن کے بعد یا تو فارغ کر دیے جائیں یا چند دن کے بعد آپ خود دوسری جاب تلاش کرنا شروع کر دیں. یہ اس جاب کی اہمیت ہوتی ہے آپ کی زندگی میں. لیکن شادی ایک دوسرے مرد کے ساتھ یا ایک دوسری عورت کے ساتھ جس کا پورا بیک گراؤنڈ مختلف ہے, ایک الگ گھرانہ, بلکہ اگر گھرانہ ایک بھی ہو, اگر کزن سے بھی شادی ہو رہی ہے, پرسنالٹی تو ڈیفرنٹ ہے نا, ایک دوسرا انسان ہے نا, وہ اللہ کی ایک دوسری مخلوق ہے نا, وہ آپ اس کے ساتھ لباس کی شکل میں زندگی گزارنے جا رہے ہیں, ہے نا, ہننا لباس اللہ ہم وانتم لباس اللہ ہن, تم اس کا لباس ہو, یہ تمہارا لباس ہے. لباس کی جیسی زندگی گزارنے کے لیے جا رہے ہیں, ایسی جڑی ہوئی زندگی جیسا لباس انسان کے ساتھ جڑا ہوا ہوتا ہے, اور بغیر کسی قسم کی اورینٹیشن کے, بغیر کسی قسم کی تیاری کے, ایجوکیشن کے, تو بھائی کیا ہوگا پھر اس کے بعد؟ نہ تو شوہر کو کچھ پتا کیسے زندگی گزارنی ہے, کیسے بیوی کے ساتھ رہنا ہے, نہ بیوی کو کچھ پتا کیسے کرنا ہے کیا نہیں کرنا ہے. کچھ الٹی سیدھی قسم کی جو ہے نا وہ خرافاتی قسم کے جو ہے وہ ڈائلاگز جو ہے وہ بس سنا دیے جاتے ہیں, وہ بھی صرف عورت کو سنائے جاتے ہیں, ہے نا, صرف بچی کو سنائے جاتے ہیں جس کی شادی ہو رہی ہوتی ہے, بیٹے کو تو وہ بھی نہیں سنائے جا رہے ہوتے کہ بیٹا تم ایک دوسرے گھرانے کی ایک لڑکی کو اپنے گھر لے کر کے آ رہے ہو, تم اس کے ساتھ تمیز سے رہنا, تم اس کے حقوق کا خیال کرنا, بیٹے کو تو وہ بھی نہیں سکھایا جا رہا ہوتا. بیٹی کو تو چلو پھر جو ہے وہ دو چار قسم کے ڈائلاگ دیے جا رہے ہوتے ہیں, بیٹا تمہارا جنازہ اس گھر سے نکلنا چاہیے, بیٹا جو ہے وہ یہ ہونا چاہیے, وہ ہونا چاہیے. وہ بھی جنازے والا لفظ تو پرانا ہو گیا, اب تو کوئی نہیں کہتا, اب تو کہتے ہیں کہ بیٹا میں ہوں نا, کچھ مسئلہ ہو فوراً واپس آ جانا میرے گھر میں, ہے نا. آج کل تو یہ والا ڈائلاگ دے کر کے بھیجا جا رہا ہوتا ہے بیٹی کو دوسرے کے گھر کے اندر, ہے نا. تو اب اس گھر میں کیسے خیر آئے گی, کیسے خوبصورتی پیدا ہوگی اس گھر کے اندر, نا. تو ہمیں تو پھر یہ ساری چیزیں نظر ہی نہیں آتی, ہم تو بس اپنے مگن ہیں, اپنے ذات کے اندر مگن ہیں, اپنی انانیت کے اندر مگن ہوتے ہیں, ہے نا, اور اپنے خلاف ہم ایک جملہ ایک قسم کی کوئی چیز برداشت نہیں کر سکتے. ٹھیک ہے, تو دنیا میں بھی ہماری زندگی جہنم اور آخرت میں اس سے بڑی جہنم. ٹھیک ہے, اللہ تعالیٰ سے مانگنا چاہیے کہ اے اللہ میری اصلاح فرما دیجیے, اس دنیا کے اندر ہی عافیت کے ساتھ میری غلطیوں کی اصلاح فرما دیجیے, میں آپ کے سامنے جو ہے نا وہ ان چیزوں کا حساب نہیں دے سکتا, میں آپ کے سامنے ان چیزوں کا حساب نہیں دے سکتا. معافی دلوا بھی دیجئے, معافی کر بھی دیجئے, کروا بھی دیجئے. ٹھیک ہے نا, یہ ایٹیٹیوڈ تو کم از کم اس رمضان المبارک میں ہم بنا کر کے اٹھیں. اللہ تعالیٰ سے دعا ہے کہ اللہ تعالیٰ بات کی سمجھ اور عمل کی توفیق عطا فرمائے. وآخر دعوانا ان الحمد للہ رب العالمین. انہوں نے لکھا ہے حقوق اللہ میں پہلا سوال نماز کا ہوگا اور حقوق العباد میں پہلا سوال حقوق الزوجین کا ہوگا. ہاں بڑا اچھا آپ نے تدبیر کری ہے ماشاءاللہ اس کی. ٹھیک ہے, حقوق اللہ میں نماز کا سوال اور حقوق العباد میں زوجین کا سوال سب سے پہلے. اللہ اکبر کبیرہ. ٹھیک ہے, السلام علیکم ورحمۃ اللہ وبرکاتہ.